आ गया रमज़ान की वजह से। उम्मीद है साथियों ने खूब दुरूदों के नजराने पेश किए होंगे। रमज़ान में शमाइल और सीरत पढ़ने का एक फौरी फ़ायदा जो होता है कि नबी अलैहिस्सलाम से जो मोहब्बत है उसमें इजाफा हो जाता है। उस इजाफे का नतीजा क्या निकलता है कि इंसान कसरत से दुरूद शरीफ की उसको तौफीक होती है, इसी तरीके से सुन्नतें अपनाने का शौक़ होता है और इस तरह के मजीद फ़वाद हासिल होते हैं। अल्लाह ताला मजीद इसमें तरक्याँ ता फरमाए, आमीन। हमने इससे पहले तकरीबन 13 अबवाब शुरू के पढ़े थे और एक बाब हमने बाद आखिरी हिस्से से पढ़ा था, चूँकि रमज़ान आ रहा था तो आखिरी दर्स हमारा हुआ था जो नबी अलैहिस्सलाम के रोज़े रखने का मामूल था उस पर। और अगर हम इस तरतीब से देखें जिस तरीके से किताब है, तो इस आज के सबक से पहले जो आखिरी सबक था वो नबी अलैहिस्सलाम के अंगूठी पहनने के हवाले से था, क्योंकि लिबास का बाब चल रहा था, उसमें कमीज़ और इजार और इस तरीके से जो लिबास की चीज़ें थी वो मुस्तकिल चल रही थी। उसके बाद जो लिबास, चूँकि अंगूठी भी एक लिबास और जीनत ही का एक हिस्सा समझा जाता है, तो अंगूठी का ज़िक्र था। अब अंगूठी के फ़ौरन बाद, पहले अंगूठी का जिक्र था, फिर अगले चैप्टर में ये जिक्र था कि दाएं हाथ में बांधते थे, पहनते थे या बाएं हाथ में, और उसके बाद नबी अलैहिस्सलाम की तलवार का जिक्र है। बाबू मा जा फी सिफ़ति सैफ़ी रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, वो चैप्टर, वो बाब जो कि नबी अलैहिस्सलाम की तलवार के हवाले से हदीसों पर मुश्तमिल है। तो सवाल ये है कि अंगूठी के साथ फ़ौरन बाद तलवार का क्यों जिक्र आया? तो चूँकि अंगूठी के बारे में पढ़ा था कि नबी अलैहिस्सलाम अंगूठी इसलिए पहनते थे क्योंकि वो सफारती तौर पर इस्तेमाल की जाती थी मोहर लगाने के लिए। तो नबी अलैहिस्सलाम ने खतूत लिखे थे कुफार को, अगर मानते हो मेरी बात तो ठीक है, नहीं मानते हो तो तलवार फैसला करेगी। तो इसलिए साथ ही अगला बाब जो है वो तलवार के हवाले से यहाँ पर इमाम तिर्मिज़ी ने ज़िक्र किया। जो फॉरेन पॉलिसी है इस्लाम की, इसमें नबी अलैहिस्सलाम ने बहुत पुरजोर तरीके से अकीदा तौहीद की तरफ बुलाया था। बाज़ औक़ात लोग सोचते हैं कि दीन में तो जबर नहीं है, करार नहीं है, तो फिर ये फॉरेन पॉलिसी में क्यों इस तरीके से किया गया? तो उसमें तीन ऑप्शन दी जाती थी कि या तो ईमान ले आओ, या हमारी हुकूमत के ज़ेर तहत आ जाओ और जजिया दो, और तीसरा ऑप्शन ये कि फिर तलवार फैसला करेगी। दुनिया के हालात आज बता रहे हैं कि कैसे लोग अपने वर्ल्ड व्यू के लिए, अपने अकायद को सारी दुनिया पर नाफिज कराने के लिए किस कदर जुल्म और बरबरीत करते हैं, जबकि इस्लाम की तारीख नबी अलैहिस्सलाम के दौर और सहाबा खुलफाए राशिदीन के दौर से क्या पता चलता है कि जहाँ जहाँ वो गए लोगों ने शुक्र अदा किया कि हमें आदिल लोग मिल गए, इस अदल के साथ इस कानून पर अमल पैरा हुए। कि बाज़ औक़ात ऐसा भी हुआ, समरकंद जब फतह हो रहा था तो फतह हो चुका, बाद में किसी ने आकर ये काजी, मुसलमानों के काजी को कहा या अमीरुल मोमिनीन को ख़त लिखा कि शरई तरीके से इन्होंने हमला नहीं किया, यानी जो तीन ऑप्शंस देते हैं वो ऑप्शंस नहीं दिए, डायरेक्ट हमला कर दिया। वहाँ से काजी को ख़त पहुँचा कि अदालत लगाई जाए, काजी ने अदालत लगाई, सिपा सलार को बुलाया गया। जब ये साबित हो गया कि ये तरीका फॉलो नहीं हुआ तो फतह किया हुआ शहर मुसलमान वो खाली करने लग गए और लोग कहने लगे कि ऐसे ही लोग तो हमें चाहिए थे जो हम पर हुकूमत करें। ये मुसलमानों का आदिलाना निज़ाम था। बाज़ लोग दुनिया के जो आज के हालात हैं वो देख कर ये सवाल करते हैं कि अगर नाऊज़ु बिल्लाह मिन ज़ालिक, वो वसवसों की तरफ चले जाते हैं कि अगर अल्लाह ताला की ज़ात मौजूद है तो फिर दुनिया में इतना जुल्म क्यों हो रहा है? तो उसका जवाब ये है कि अल्लाह ताला ने मैनुअल दिया है कि दुनिया में अदल चाहते हो तो कुरान को फॉलो करो। तो अगर कोई ख़ुद ही मैनुअल फॉलो ना करे फिर कि भाई मेरा लैपटॉप, मोबाइल, मेरी मशीनरी नहीं चल रही, पेट्रोल की गाड़ी में डीजल डाल देंगे तो निज़ाम तो नहीं चलेगा। तो जब हम ख़ुद उसको फॉलो ना करें मैनुअल को और फिर कहें कि अल्लाह ताला पर डाल दें, नाऊज़ु बिल्लाह, तो असल बात यह कि मैनुअल मौजूद है, हम खुद अमल नहीं करते। तारीख़ इस पर गवाह है कि जब जब इसको इस्तेमाल किया गया, कुरान को अपने हर ज़िंदगी के हिस्से में इसको इस नाफिस किया गया तो दुनिया ने वो बहारे देखी। अल्लाह ताला दोबारा इसकी तौफीक अता फरमाए, आमीन। तो बाबू माजा सिफ़ाती सैफ़ी रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, नबी अलैहिस्सलाम ने मुख्तलिफ दौर में मुख्तलिफ तलवारें रखी अपने पास, तारीख़ में उनके नाम भी موجود ہیں. ایک ان کی کتاب, ان کا وہ جو تلوار جو انہوں نے اپنے آبا اجداد سے وراثت میں لی, اس کا نام تھا ماثور. اسی طرح قدیب, قلعی اور البتار, حطف, پاکستان کا غالباً ایک میزائل بھی حطف کے نام سے, اور مخدم اور رسوب اور سمسامہ اور لحیف اور ذوالفقار. یہ جو ذوالفقار ہے لوگ اس پر نام بھی رکھتے ہیں آج کل اپنے بچوں کا بھی اور ہتھیاروں کا بھی. تو فتح مکہ کے وقت نبی علیہ الصلاۃ والسلام کے دستے مبارک میں یہی تلوار تھی, اور بعد میں علی رضی اللہ تعالیٰ عنہ کو انہوں نے عنایت فرما دی. اور یہ بدر میں بطور نفل یہ یسألون عن الانفال, کہ جو مال غنیمت کا پانچواں حصہ ہے وہ نبی علیہ الصلاۃ والسلام اور کے لیے یعنی اللہ اور اس کے رسول کے لیے تھا, تو اس میں سے یہ ان کو ملی تھی ذوالفقار. اور احد میں نبی علیہ الصلاۃ والسلام نے اسی تلوار کو خواب میں دیکھا تھا کہ اس کی دھار میں ٹوٹ پھوٹ ہے. اس کا کیا مطلب ہے کہ احد میں جو کچھ مسائل آنے تھے تو وہ خواب کے ذریعے پہلے بتا دیے گئے. تو خواب میں یہی ذوالفقار تلوار تھی جو آپ علیہ الصلاۃ والسلام نے دیکھی تھی. اب یہ تلواروں کے نام کیوں تھے, تو آج ہم اپنے بچے اپنے پیٹس کے نام بھی رکھتے ہیں, چیزوں کے نام رکھتے ہیں. تو نام کیوں رکھتے ہیں, کس چیز کا رکھتے ہیں؟ جس کے ساتھ تعلق ہوتا ہے, جس کے ساتھ اپنائیت ہوتی ہے. تو اسی طریقے سے نبی علیہ الصلاۃ والسلام نے اپنے تلواروں کے بھی نام رکھے, اور جو ان کے جانور استعمال میں تھے ان کے بھی نام رکھے. تلوار کے حوالے سے دو معجزات ہیں جو سیرت کی کتابوں میں لکھے ہیں مواہب میں, خاص طور پہ کہ بدر کے موقع پر عکاشہ رضی اللہ تعالیٰ عنہ ان کی تلوار ٹوٹ گئی, تو وہ نبی علیہ الصلوۃ والسلام کے پاس تشریف لائے, تو آپ علیہ الصلوۃ والسلام نے ان کو ایک خشک درخت کی خشک ٹہنی عطا فرمائی اور وہ تلوار میں منتقل ہو گئی. یہ معجزہ تھا, ٹہنی تلوار میں منتقل ہو گئی, اور وہ العون کے نام سے اس کا نام العون تھا اور پھر رکھا گیا. اور بعد میں ساری زندگی وہ عکاشہ رضی اللہ تعالیٰ عنہ اس تلوار کو استعمال کرتے رہے, یہاں تک کہ خود جو ہے وہ دنیا سے رخصت ہو گئے, تب تک وہ تلوار ان کے استعمال میں رہی. اسی طرح عبداللہ ابن جحش رضی اللہ تعالیٰ عنہ احد میں آئے تھے مانگنے کے لیے کہ تلوار مجھے چاہیے, ان کی تلوار غالباً ٹوٹ گئی تھی, تو ایک اس وقت ایک کھجور کے درخت کی ایک ٹہنی دی اور رجون اس کا نام رکھا گیا بعد میں, اور وہ تلوار میں منتقل ہو گئی. یہ معجزات نبی میں سے زندہ معجزے تھے جو اس وقت رونما ہوئے اور صحابہ نے اس کو دیکھا. پہلی حدیث اس باب کی, وبھی قال حدثنا محمد بن بشار قال حدثنا وهب بن جرير قال حدثنا ابي عن قتاده عن انس رضي الله تعالى عنه قال كانت كبيعه سيف رسول الله صلى الله عليه وسلم من فضه. حضرت انس رضی اللہ تعالیٰ فرماتے ہیں کہ نبی علیہ الصلوۃ والسلام کی تلوار کا جو دستہ تھا, جس سے اس کو پکڑتے ہیں, قبضہ جس کو بولتے ہیں, وہ چاندی کا تھا, وہ چاندی کا دستہ تھا. وبھی قال حدثنا محمد بن بشار قال حدثنا معاذ بن حشام قال حدثني ابي عن قتاده عن سعيد بن ابي الحسن قال كانت كبيعه سيف رسول الله صلى الله عليه وسلم من فضه. اس میں بھی یہ بات کی گئی, سعید بن ابی الحسن نے یہ روایت کی ہے کہ نبی علیہ الصلوۃ والسلام کی تلوار کا دستہ چاندی کا تھا. یہ سعید بن ابی الحسن جو ہیں یہ حسن بصری رحمہ اللہ کے بھائی ہیں. حسن بصری مشہور بزرگ ہیں تابعی, اور یہ بھی تابعی تھے, اور 100 ہجری میں ان کا انتقال ہوا, اور انہوں نے حضرت علی اور حضرت عبداللہ ابن عباس, عبد الرحمٰن ابن سمر اور دیگر صحابہ سے احادیث نقل کی ہیں. تو انہوں نے بھی یہ حدیث نقل کی کہ آپ علیہ الصلوۃ والسلام کی تلوار کا جو دستہ تھا جس سے اس کو پکڑتے ہیں وہ چاندی کا تھا. وبھی قال حدثنا ابو جعفر محمد بن صدران البصری قال حدثنا طالب بن حجیر عن ہود وابن عبد اللہ بن سعد عن جدہ قال دخل رسول اللہ صلی اللہ علیہ وسلم مکہ یوم الفتح وعلى سیفہ ذهب وفضہ قال طالب فسألته عن فضہ عن الفضہ فقال كانت قبیۃ سیفی فضہ. نبی علیہ الصلوۃ والسلام جب فتح مکہ کے دن شہر میں داخل ہوئے تو آپ علیہ الصلوۃ والسلام کی تلوار پر سونا اور چاندی تھا. طالب جو اس حدیث کے راوی ہیں وہ کہتے ہیں میں نے اپنے استاد سے پوچھا کہ چاندی کس جگہ پر تھی, انہوں نے فرمایا کہ تلوار کا دستہ چاندی کا تھا. اب یہاں پر ایک سوال پیدا ہوتا ہے کہ علماء, جمہور علماء کے نزدیک تلوار اس پر سونا نہیں لگانا چاہیے, یہ جائز نہیں ہے, جبکہ اس حدیث میں لکھا ہوا کہ تلوار پر چاندی بھی تھی اور سونا بھی تھا. تو بعض علماء نے لکھا ہے کہ یہ حدیث جو ہے اس کی سند جو ہے وہ ضعیف ہے, جبکہ ایک رائے علماء میں سے ایک گروہ نے یہ رائے بھی دی ہے کہ یہ جب دستہ ہے اور ظاہری بات ہے آگے اس تلوار کے ساتھ لگا ہوا ہے, تو اس میں تھوڑا پیچ یا کیل اس زمانے میں جو بھی استعمال ہوتا تھا ان کو جوڑنے کے لیے, تو وہ جو جوڑنے کے لیے چیز استعمال ہوئی, جو ٹول استعمال ہوا, وہ سونے کا تھا. تو اصل دستہ تو چاندی کا تھا, باقی سونا نہیں تھا, لیکن جس ٹول کے ساتھ اس کو جوڑا گیا, اس کے اگلے حصے کو اور پچھلے حصے کو, वो सोने का था, तो उतना हिस्सा सोने का होना जायज़ है, लेकिन पूरी तलवार सोने की हो ये जायज़ नहीं। तो इसीलिए जो रावी है उन्होंने पूछा, जो तालिब नामी जो इस रवायत में रावी गुजरे हैं उन्होंने अपने उस्ताद से पूछा कि जिस हिस्से में चांदी थी वो उसका बताएं, तो उन्होंने बताया कि चांदी जो दस्ता था वो चांदी का था, क्योंकि उन्हें भी मालूम था कि सोना तो जायज़ ही नहीं है, तो उन्होंने सवाल भी चांदी के हवाले से किया। आप में से किसी का जाना हुआ होगा उधर तुर्की में, जो तोप कापे म्यूजियम है उसमें तलवारें तारीख की काफ़ी ज़्यादा उन्होंने रखी हुई हैं, सहाबा के दौर से लेकर फिर सल्तनत उस्मानी तक के लोगों की। तो अगर आप वो देखना शुरू करें तो ख़ुद ही अंदाज़ा होता है कि पहले कितनी सादी तलवारें थीं जिन्होंने इलाके फ़तह किया, और जूँ जूँ आप आखिर की तरफ जाते हैं तो उसमें ज़्यादा सोना और ज़्यादा उसमें डेकोरेशन ज़्यादा है और तलवारों को चलाने वाले बाजू कमज़ोर हैं। तो ये वो पूरी वो आप दाएं से बाएं जाएं पूरा वो हॉल विजिट करें तो खुद ही उम्मत की तारीख आपको समझ आ जाती है। आ तुझको बताता हूँ कि तकदीर उमम क्या है, ताऊस और रुबाब आखिर, शमशीरों से ना अव्वल ताऊस और रुबाब आखिर। अगर हम उम्मत के जब जवाल पर गौर करते हैं, लोग अक्सर ये सवाल जवाब करते रहते हैं, इस पर गौर भी करते हैं, तो उसमें एक बड़ी वजह ये है कि जो मुसलमान ममालिक रहे हैं उस ज़माने में जब से हमारा डाउनफॉल शुरू हुआ, उन्होंने अपनी जो जंगी सलाहियत थी उसको इम्प्रूव नहीं किया, अपनी जंगी सलाहियत को इम्प्रूव नहीं किया जैसा करना चाहिए था, उसमें इतने दूरंदेश नहीं बने जितना बनना चाहिए था। अमीर माविया रदी अल्लाह तहो वो सहाबी हैं जिन्होंने मुसलमानों का पहला जो नेवी का सिस्टम था उन्होंने शुरू किया था। सहाबा बड़े दूरंदेश थे, बहुत दूर, उमर रदी अल्लाह तआला बड़े दूरंदेश थे। तो जब ये छोड़ दिया, इससे गफलत बढ़ती है, याशी में लग गए, तो फिर ये हुआ। अगर आप दुनिया की तारीख देखें, वर्ल्ड वॉर्स का को देख लें, पहली वर्ल्ड वॉर हुई तो उस दौरान कौन सी इंडस्ट्रीज बहुत ज़्यादा उसने तरक्की पकड़ी, जहाज़ों की इंडस्ट्री ने। उसके बाद बिल्कुल एयरफोर्स का वजूद तो फर्स्ट वर्ल्ड वॉर से पहले नहीं था, उसके बाद एयरफोर्स दुनिया में आना शुरू हुई। इसी तरीके से जो दूसरी जंग अजीम है उसमें एटॉमिक एनर्जी जो है न्यूक्लियर पावर उसका ज़्यादा इजहार शुरू हुआ। उससे पहले उस जंग के दिनों में जर्मनी और अमेरिका की ये जंग थी कि कौन आगे नहीं है, ये रेस थी कि कौन पहले इसमें सबकत हासिल कर लेते। उन्होंने कुछ यहूदी वहाँ से निकाल दिए हिटलर ने, तो वो अमेरिका वालों ने ले लिए, फिर यहाँ से सारा प्रोजेक्ट चला। उसके बाद आप देख लें कोल्ड वॉर के ज़माने में सेटेलाइट चांद पे पहुंचना, सेटेलाइट और आजकल जंगें किस तरह सेटेलाइट के जरिए लड़ी जा रही हैं, और उसके बाद एआई अब आगे। तो इससे पता चला कि टेक्नोलॉजी की तरक्की का जंगी हालात के साथ डायरेक्ट ताल्लुक है, और इसका मतलब ये हुआ कि उसमें भी अगर आप तालीमी अंदाज में देखें कि जितने जब जब ये लोग आगे जा रहे हैं, इसका मतलब उसी तालीम के मैदान में रिसर्च करके अपनी जंगी सलाहियत को बढ़ा रहे हैं। तो मुसलमानों ने जब इससे गफलत बरती, तो चाहे वो सल्तनत उस्मानी हो या वो हिंदुस्तान की मुग़ल हुकूमत हो, तो फिर उसका जो नतीजा था वो सब ने देखा। अभी قال حدثنا محمد بن شجاع البغدادي قال حدثنا ابو بيدا الحداد عن عثمان بن سعد عن ابن سيرين رحمه الله قال صنعت سيفي على سيفي سمرة بن جندب رضي الله تعالى صنعت سيفي على سيفي سمرة بن جندب رضي الله تعالى زعم سمرة انه صنع سيفي على سيف رسول الله صلى الله عليه وسلم وكان حنيفيا। इब्ने सीरीन, ये वही इब्ने सीरीन है जो ख्वाबों की ताबीर के बारे में इमाम का दर्जा रखते हैं, वो कहते हैं कि मैंने अपनी तलवार समूरा रदी अल्लाह तआला अन्हु के मुवाफिक बनवाई, यानी जैसे उनकी थी उसी को कॉपी किया, और समूरा कहते थे कि उनकी तलवार नबी अलैहिस्सलातु वस्सलाम के तलवार के मुवाफिक बनाई गई है। और वो कैसी तलवार थी, वह कबीला बनु हनीफा की तलवार के तरीक़ पर थी। वह कान हनीफियन का मतलब नहीं हनफी मज़हब पर थी, वह कान हनीफियन का मतलब है कि बनु हनीफा की तलवार के तरीक़े पर थी। इसका क्या मतलब है, बनू हनीफा एक कबीला था अरब में जो बहुत मशहूर था कि वो बहुत आला दर्जे की तलवारें बनाते हैं, उनके यहाँ तलवारों की मैन्युफैक्चरिंग बहुत मशहूर थी। तो वकान हनीफ़न बताने के वो इस आला दर्जे की थी कि वो बनू हनीफा की बनी थी, जैसे हम आज के दिन आलात जराही के लिए सियालकोट मशहूर है, तो इसी तरह उस ज़माने में कुछ कबीले कुछ ख़ास सन्नतों के लिए मशहूर थे। तो ये बनू हनीफा का जो कबीला था ये ख़ास तलवार की सनत में बहुत मशहूर था, तो कहा कान हनीफी यानी वहाँ की बनी हुई तलवार थी। इसी तरह उस ज़माने में हिंद की बनी हुई तलवारें भी बहुत मशहूर थी। तो ये लोग एक दूसरे के देखा देखी जब नबी अलैहिस्सलाम को कॉपी कर रहे थे कि सहाबी हैं वो, मैं सहाबी की कॉपी कर रहा हूँ और सहाबी नबी की कॉपी कर रहे थे, ये इनका शौक था सुन्नत को अपनाने का। इसमें इकबाल की एक नज़म याद आ गई, वो उसको आपके सामने रखते हैं अभी, क्योंकि तलवार का जिक्र चल रहा है और इकबाल ने उस ज़माने में लिखी जिससे जो आज के हालात में भी थोड़ी बहुत फिट आती है। इकबाल ने कहा कि फतवा है शेख का ये ज़माना कलम का है, दुनिया में अब रही नहीं तलवार कारगर, लेकिन जनाब शेख को मालूम क्या नहीं, मस्जिद में अब ये वाद है बेसूद व बेअसर। तैगो तफंग दस्ते मुसलमान में है कहाँ, हो भी तो दिल है मौत की लज्जत से बेखबर। काफिर की मौत से भी लरस्ता हो जिसका दिल, कहता है कौन उसे कि मुसलमान की मौत मर। तालीम इसको चाहिए तरके जिहाद की, दुनिया को जिसकी पंजाए खूनी से हो खतर। बातिल की फालोफर की हिफाजत के वास्ते यूरोप जिरा में डूब गया दोष ता कमर। दोष कहते हैं कंधे को, तो वो कह रहे हैं कि अपने अकीदे को सपोर्ट करने के लिए, बातिल की फालोफर की हिफाजत के वास्ते। खुद यूरोप और वेस्ट उसने जंगी टेक्नोलॉजी में कहाँ तक चले गए, और दूसरों को क्या कहते हैं कि आपने फलानी टेक्नोलॉजी नहीं लेनी, फलानी नहीं लेनी, फलानी नहीं लेनी, अपने लिए चले गए, दूसरों को कहते हैं कि ना। तालीम उसको चाहिए तरके जिहाद की, दुनिया को जिसके पंजाए खूनी से हो खतर। ये वेस्ट का ये नज़रिया है, बातिल की फालोफर की हिफाजत के वास्ते यूरोप ज़रा में डूब गया दोष ता कमर। हम पूछते हैं शेख कलीसा नवाज से, मशरक़ में जंग शर है तो मगरब में भी है शर, अगर ये मशरक़ में शर है तो मगरब में क्यों शर नहीं है। हमारे मुसलमानों को तो आप टेररिस्ट बना दें, खुद जो दुनिया भर में करते रहें तो आप पर कोई उंगली ना उठाए। उस ज़माने में अल्लामा इकबाल ने मगरब का ये निज़ाम समझा था और बहुत बेहतरीन ये नज़म उन्होंने लिखी। बाबू माजा आफ़ी सिफ़त दर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, नबी अलैहिस्सलाम के जो आर्मर था जिसको उर्दू में ज़रा कहते हैं, जो लोहे का वो लिबास जो जंग में इस्तेमाल किया जाता है ताकि तीर और तलवार का असर जिस्म पर ना पड़ सके। आजकल उसकी जगह क्या होता है, नहीं वो एक और वो एक जैकेट होती है ना, वो क्या उसको कहते हैं, बुलेट प्रूफ जैकेट होती है। तो उस ज़माने में क्योंकि तलवार होता था होती थी या नेज़े होते थे या तीर होते थे, तो उसके लिए वो लोहे का लिबास होता था। खुद नबी अलैहिस्सलाम ने जो ज़रा इस्तेमाल की उसके जो लॉक्स थे, जो क्योंकि लोहे का लिबास है वो ऊपर से तो आप नहीं पहनेंगे, वो लॉक होता था, नहीं आप जैसे वेस्टकोट पहनते हैं बटन लगाते हैं तो उस तरह पहन के ऊपर लॉक होता था। तो उनका लॉक जो था वो सीने की तरफ दो लॉक थे और कमर की तरफ दो लॉक थे उसके, बहुत हैवी होता है, उसको पहन के चलना खुद उसके लिए जिस्म में चाहिए और ताकत चाहिए, उसको लोहे के लिबास को पहनने के लिए भी ताकत चाहिए। हम आजकल क्या करते हैं ऐसे लिबास दुल्हनों को पहनाते हैं शादियों में। अस्तग़फ़िरुल्लाह, ये जो सेल्फ डिफेंस है ना, ये बच्चों को बचपन से सिखाना चाहिए सेल्फ डिफेंस की टेक्निक्स, ये तो लाजमी हिस्सा होना चाहिए, बेसिक एजुकेशनल नीड्स में से है सेल्फ डिफेंस। जो भी उसे ज़माने का जो भी मरवजा सेल्फ डिफेंस का तरीका है वो हमारी तालीमी निज़ाम उसका हिस्सा होना चाहिए तालीम का। तो नबी अलैहिस्सलाम ने ज़रा भी इस्तेमाल की और सात ज़रे आप अलैहिस्सलाम के कब्ज़े में रहीं, उनके नाम भी मौजूद हैं ज़ातुल फ़ज़ल, और ये वो है जो आप अलैहिस्सलाम ने आखिरी ज़माने में जब 30 ज़रा गंदम लेकर खाना लेकर, गंदम तो नहीं इस्तेमाल किया आप अलैहिस्सलाम ने, लेकिन जो भी अनाज लिया और उसकी कीमत के नहीं थे पैसे नहीं थे, तो यहूदी से कहा कि आप ज़रा रहन रख लें, रहन इसको रख लें, और वो ज़रा ले ली, खाना ले ली और ज़रा रहन रख दी। और दातुल हवाशी, दातुल विशाह, फिदा, सुगदिया, इसके बारे में बास ज़ात कहते हैं कि ये वही थी जो दाऊद अलैहिस्सलाम ने जालूत के ख़िलाफ़ इस्तेमाल की थी अल्लाह आलम, और बतरा और खिरनीक, उसके नाम भी किताबों में मौजूद हैं। सवाल ये पैदा होता है कि यहूदी को क्यों दी ज़रा, कि भूख थी तो सहाबा जो जान देने को तैयार थे क्या खाना नहीं दे सकते थे, ये ऐसा हुआ। और जो यहूदी तो मदीना से निकाल दिए गए थे और आखिरी ज़माने का वाक़ तो निकाल तो दिए गए थे, अलबत्ता उनको इजाज़त थी कि वो आ सकते हैं 3 दिन के लिए तजारत के लिए, 3 दिन से ज़्यादा उनका वीज़ा नहीं था, 3 दिन के बाद उन्हें वापस जाना है। तो मुमकिन है कि ऐसी इतना कोई तजारत के लिए आया और वो खाना बेच यानी अनाज बेच रहा हो, आपने साथ सामने से ख़रीदा और कहो कि पैसे भी नहीं, अगली रहन रख लो ज़रा, अगली दफ़ा जब आओगे तो ये मुझे दे देना और पैसे ले लेना, ये इम्कान मौजूद है। और आप अलैहिस्सलाम ने अपनी हालत फ़क्र को किसी के सामने ज़ाहिर नहीं किया, किसी से मांगा नहीं, ये शराफ़ नफ्स इस दर्जे का था कि किसी से मांगा नहीं। इशराफ़ कहते हैं इसको कि इंसान किसी से मुतालबा ना रखे, मुतालबे की ख्वाहिश ना रखे कि मैं किसी से कुछ लूँ। सूफिया के यहाँ ये ख़ास इस्तेलाह इस्तेमाल होती है इशराफ़ नफ्स, कि इंसान अपने आप को अपने नफ्स को बचा कर रखता है दूसरों के साथ से कुछ मांगने के लिए। एक मशहूर वाक़ा है, एक बुज़ुर्ग के पास बहुत ज़्यादा भूख लग रही थी, तो तालिब इल्म आया उनका या मुरीद आया, तो हाथ में उसके खाना था, तो उनको अभी देखा नहीं था खाना, दूर से उसको आते देखा तो उम्मीद पैदा होगी कि शायद ये खाना ला रहा है। तो जब खाना ला कर दिया तो उन्होंने कहा कि जब तुम आ रहे थे ना तो मेरी उम्मीद अल्लाह से हट के तुम्हारे पर लग गई थी, तो मैं ये नहीं लूँगा। तो तालिब इल्म भी उन्हीं के हाथों का ट्रेंड था, तो उसने कहा ठीक है, वो लेकर निकल गया, 5-10 मिनट बाद दोबारा वापस आ गया, किताब तो उम्मीद नहीं थी ना अब खा लें। तो ये इशराफ़ नफ्स है कि इंसान, हम लोग बाज़ औक़ात क्या करते हैं, अल्लाह माफ़ करे, शादियों में भी बुलाते हैं किसी को तो उम्मीद रखते हैं कि वो फिर गिनते हैं कि यार उसने कितना दिया। हदिया है, किसी की मर्ज़ी है, देना देना चाहिए, मोहब्बत का तकाजा है, देना चाहिए, तहादु तहाबु हदिये दो, आपस में मोहब्बत बढ़ती है। लेकिन अगर कोई ना दे उसको बुरा समझने लग जाओ और उससे उम्मीद रखने लग जाओ, ये चीज़ें तो शरीयत में नहीं है। अब एक नया ट्रेंड भी आ गया ना यहाँ पे कि शादी में अब आओ तो ये भी लिख देते हैं कि गिफ्ट जो है वो बॉक्स में वो नहीं लाने, सिर्फ कैश की उठ लेंगे। हमारे एक रिश्तेदार, वो खातून गई उधर वर्जीनिया में एक शादी में, तो वो काफ़ी ज़्यादा सामान, वो बड़ा कुछ उन्होंने पढ़ा ही नहीं है, शिकना कार्ड में पढ़ी नहीं उन्होंने, काफ़ी महंगी सी चीज़ उठा खरीदी और बाकायदा लेकर गई ऊपर, उन्होंने दो लड़कों को बुलाया कि आगे हॉल तक भी ले जाओ। तो उन्होंने काम तो नहीं वसूल करेंगे, हमने तो कार्ड पे लिखा था। तो इतना संग दिल भी नहीं होना चाहिए, ये उम्मीद लोगों से वाबस्ता करना ये बहुत गलत बात है, उम्मीदें सारी अल्लाह से होनी चाहिए। इसमें आजकल एक और बात भी है, बहुत अहम नुक्ते की बात बता रहा हूँ, क्रेडिट कार्ड बहुत सारे लोग इसलिए खुलवाते हैं कि उससे पॉइंट्स लेंगे। तो यहाँ भी उम्मीद अल्लाह से हटके किसकी तरफ जा रही है, क्रेडिट कार्ड्स के पॉइंट्स की तरफ, क्योंकि उसके लिए बहरहाल आपको एक मुआहदा वो करना पड़ रहा है जो शरण जायज मुआहदा नहीं है कि मैं अगर ना दे सका टाइम पर तो सूद अदा करूँगा। गो के यहाँ पर मजबूरी के तकाजे के तहत उलमा ने इजाज़त दी है कि आप क्रेडिट कार्ड रख सकते हैं, क्योंकि उसके बगैर तो आपको ना घर किराए पे मिलेगा, ना आप वो ले सकते हैं क्रेडिट स्कोर के बगैर गाड़ी ले सकते हैं, ना घर ले सकते हैं, कुछ भी नहीं कर सकते। तो वो एक मजबूरी के तहत एक हद बनाने अलग चीज़ है, लेकिन हर थोड़े से बाद पॉइंट्स की खातिर नया बनाना, तो उम्मीद किस पर आ गई, वो चंद हज़ार डॉलर चंद सौ डॉलरों के लिए पॉइंट्स पर उम्मीद आ गई, अल्लाह पर से हट गई। तो उससे क्या होगा, फिर अल्लाह दिखाएगा, कभी चलान होगा, कभी एक्सीडेंट होगा, कभी ये कहाँ पैसा निकलेगा, कभी वहाँ निकलेगा। और अगर उम्मीद अल्लाह पर लगा लीजिए, इन पे ना छोटी छोटी चीज़ों पे ना लगाइए, फिर आप देखेंगे अल्लाह वहाँ से देगा कि इंसान को वहमो गुमान भी नहीं होगा। तो आप अलैहिस्सलाम सहाबा अपने करीबी सहाबा तक से अपने हालत को छुपा के रखते थे, वरना सहाबा तो जान देने के लिए तैयार थे। क्या सहाबा में अमीर सहाबा मौजूद नहीं थे, क्या उस्मान गनी नहीं थे, क्या अब्दुलरहमान बिन औफ नहीं थे? तो ये वजह थी कि आप अलैहिस्सलाम ने एक यहूदी से ये माहिदा मामला किया। और एक और भी इसमें बात है कि ये बताया कि कुफार से भी लेन देन जायज़ है, चाहे वो आपके दुश्मन है लेकिन उनसे लेन देन जायज़ है। एक और वजह ये कि नबी अलैहिस्सलाम ने अल्लाह के नबी थे, नुसर फरिश्ते उतरते हैं बदर में, इतनी वाज़े अल्लाह की मदद नज़र आती है, तो फिर इतनी ज़रा और वो भी बाज को डबल डबल पहन कर सफ़र करने की क्या ज़रूरत है, वो ज़रा पहन कर तो फिर सफ़र पे भी जा रहे हैं ना, लंबे सफ़र, तो इतने मुजाहिदे की ज़रूरत क्या थी? तो उसके जवाब ये कि बताया उम्मत को कि असबाब इख्तियार करके फिर तवक्कुल अल्लाह पर करना है, असबाब अब इख्तियार करें नहीं और कि मैं अल्लाह पर तवक्कुल कर रहा हूँ, तो ये बात गलत है। रमज़ान में एक तालिब इल्म आया मेरे पास, कहता मुझे नज़र लग गई, तो मैंने कहा आपको कैसे नज़र लग गई, कुछ में नज़र लगने वाली चीज़ नहीं थी, मुझे समझ नहीं आई। यानी या तो बंदा कोई टॉपर होता है तो नज़र लगती है, या कोई और वजह होगी। वो तो मस्जिद में ही रहता है, बाहर भी नहीं जाता कि लोग मिलें उसे। कहता कि मैं नमाज में, मैंने उसे कहा पर्ची में लिख के, तो नीचे इफ्तारी की तैयारी हो रही थी, तो मैंने कहा मैं नीचे जा रहा हूँ तलबा को देखने, तो आप मुझे पर्ची में लिख के तफसील से दें। तो 8-10 वजूहात लिखी उसने कि मेरा रमज़ान में सबक जो पढ़ता हूँ समझ नहीं आता, याद करता हूँ याद नहीं होता, कुरान पढ़ता हूँ तो नींद आ जाती है, नमाज में दिल नहीं लगता, रमज़ान में तो इससे बरक्स होना चाहिए, तो मुझे नज़र लग गई है, तो मुझे वजीफ़ा बताएं। तो मैंने कहा सहरी क्या करते हो? कहते सहरी तो कुछ नहीं करता। तो मैंने उसे कहा नज़र बद नहीं तरतीब बद है, नज़र बद नहीं है तरतीब बद है, आपको सहरी कोई भी ना करे, रात की इफ्तारी से आप सुबह रोज़ा रख लें, सहरी भी तो सुन्नत है, और वो आप वो भी ना करें और फिर कहें कि मैं नमाज में नींद आ जाती है। तो असबाब अपना कर फिर तवक्कुल अल्लाह पर करना, असबाब अपना कर फिर तवक्कुल अल्लाह पर करना है। बहुत सारे साथी सेहत के बुनियादी उसूलों पर अमल नहीं करते और फिर डर जाते हैं कि जादू हो गया मेरे पे, इसलिए मेरा जनाब ये मसला है या वो फलाना नज़र लगी है, और ख़ुद देखें तो तरतीब में कोई गड़बड़ होती है, इस वजह से सारा मामला हो रहा था। तो अल्लाह ताला हमें सही शरीयत की समझ अता फरमाए, आमीन। इस चैप्टर में सिर्फ दो हदीसें, इंशाल्लाह फिर ख़त्म करते हैं। وفي قال حدثنا ابو سعيد عبد الله بن سعيد الاشج قال حدثنا يونس بن بكير عن محمد بن اسحاق عن يحيى بن عباد بن عبد الله بن الزبير عن ابيه عن جده عبد الله بن الزبير رضي الله تعالى عن الزبير بن عوام رضي الله تعالى عنه قال كان على النبي صلى الله عليه وسلم يوم احد درعان فنهض الى الصخره فلم يستطع فقد تلحته تحته وسعد النبي صلى الله عليه وسلم حتى استوى على الصخرة فقال سمعت النبي صلى الله عليه وسلم يقول أوجب طلحة۔ یہ روایت جو ہے وہ اس کو ہم سیرت میں بھی پڑھ چکے ہیں احد کے دوران، حضرت زبیر رضی اللہ تعالیٰ عنہ روایت فرماتے ہیں کہ نبی علیہ الصلوۃ والسلام کے بدن مبارک پر احد کی لڑائی میں دو زیریں تھیں، ایک نہیں دو، ایک کا نام ذات الفضول تھا، ایک کا نام فدہ۔ حضور اکرم صلی اللہ علیہ وسلم نے ایک چٹان کے اوپر چڑھنے کا ارادہ فرمایا، مگر آپ علیہ السلام اس چٹان پر نہ چڑھ سکے، اس لیے حضرت طلحہ کو نیچے بٹھا کر ان کے ذریعے سے اس چٹان پر چڑھے۔ زبیر کہتے ہیں کہ میں نے آپ علیہ السلام کو فرماتے ہوئے سنا کہ طلحہ نے واجب کر لیا، کس چیز کو؟ یا جنت کو اپنے اوپر واجب کر لیا، یا میری شفاعت کو اپنے اوپر واجب کر لیا۔ یہ واقعہ کیا تھا کہ احد کے میدان میں جب خالد بن ولید نے واپس حملہ کیا، جب 40 صحابہ جو ہے وہ شہید ہو گئے، انہیں اتر آئے تھے اور 10 اوپر رہ گئے تھے، شہید ہو گئے وہ 10 سارے جنہوں نے وہ جگہ چھوڑ دی تھی جس سے آپ علیہ السلام نے منع فرمایا تھا، اور پورا جنگ کا پانسا پلٹ گیا، اور بہت زیادہ ایک عجیب کیفیت تھی، ایک ہڑبونگ مچ چکی تھی، اور اسی اثنا میں یہ بھی خبر پھیل گئی کہ آپ علیہ السلام شہید ہو گئے۔ تو اس دوران آپ علیہ السلام نے ایک چٹان پر چڑھے، اور اس کی وجہ کیا تھی؟ ایک وجہ تو یہ تھی کہ صحابہ نبی علیہ السلام کو بلندی پر دیکھ لیں گے تو ان کو تسلی ہو جائے گی کہ آپ حیات ہیں، اور دوسری وجہ یہ لکھی گئی ہے کہ آپ علیہ السلام نے خود دشمن کا معائنہ کرنے کے لیے اس جگہ پر گئے۔ یہ جگہ کون سی ہے؟ یہ جب آپ احد کے میدان میں جاتے ہیں تو ایک تو احد کا پہاڑ سامنے سے نظر آتا ہے، ایک اس کے پچھلے حصے، آپ گھوم کے پیچھے جائیں، اگر کوئی اچھا ٹریول وہ ہوگا ٹریول گائیڈ، وہ آپ کو پیچھے بھی لے کے جائے گا جو اس کو تحقیق ہوگی، تو اس میں یہ چٹان ہے۔ اور ہم اس چٹان پر الحمدللہ 2022 میں جانا ہوا، تو وہاں پر اگر جب اس چٹان پہ چڑھیں، بہت اونچی نہیں ہے لیکن بہت چکنا پت، اس کا جو سرفیس ہے بہت چکنی چکناہٹ ہے، اس میں پاؤں پھسلتا ہے، پاؤں پھسلتا ہے۔ اب آپ اس سارے کانٹیکس کو سمجھیں کہ پاؤں ایسی جگہ کہ جس پہ پاؤں رکھو تو پھسلتا ہے، خشک نہیں ہے، اور اوپر سے زخمی حالت ہے، دو زیریں بھی پہنی ہوئی ہیں، تو اس میں پہاڑ وہ چٹان چڑھنا بہت مشکل تھی۔ لیکن اس دوران طلحہ رضی اللہ تعالیٰ عنہ نہ ایک جوان آدمی تھے، وہ خود بھی چڑھے اور اپنے اوپر آپ علیہ الصلوۃ والسلام کو بھی لے کر چڑھے، تو اسی لیے آپ علیہ الصلوۃ والسلام نے کہا کہ اوجب طلحہ، کہ طلحہ نے آج اپنے اوپر جنت واجب کر لی۔ اور انہوں نے ایسی جان نثاری دکھائی تھی کہ صحابہ بعد میں بھی جب ذکر کرتے تھے تو فرماتے تھے کہ جو احد کا دن ہے وہ تو سارے کا سارا طلحہ کے نام ہے، مین آف دی میچ جو احد کا ہے وہ طلحہ ہے۔ آج جو ہم کہتے ہیں بھائی وہ فلانے ورلڈ کپ کا مین آف دی میچ کون تھا، تو اس دن کا مین آف دی میچ، مین آف دی ڈے وہ طلحہ تھے۔ اور 80 زخم اس دن ان کے جسم پر آئے تھے، 80 زخم لڑتے ہوئے ان کے جسم پر آئے تھے. اور ایک دفعہ تو اور حتیٰ کہ جب انہوں نے اٹھایا ان کا ایک ہاتھ وہ شل بھی ہو گیا تھا تھوڑا، جس کو تھوڑی دیر کے لیے. اور آپ علیہ السلام کو انہوں نے کہا بھی کہ یا رسول اللہ، آپ اپنا سر نہ اٹھائیے گا، اگر کوئی تیر آتا ہے تو میری گردن حاضر ہے، میں چاہتا ہوں کہ وہ مجھے لگے آپ کو نہ لگے. اور نبی علیہ السلام نے طلحہ کے بارے میں فرمایا، خیر شہید یمشی علی الارض، وہ بہترین شہید جو زمین پر چل رہا ہے ابھی وہ طلحہ ہے. یہ جمل میں شہید ہو گئے تھے اور بصرہ میں ان کی قبر ہے. یہ جو نوجوان صحابہ تھے، حضرت علی، حضرت طلحہ، زبیر، تقریباً ایک عمر کے تھے، ٹین ایج میں انہوں نے اسلام قبول کیا تھا. تو اس لیے میں عرض کر رہا ہوں کہ ہمیں فزیکل سپورٹس میں اپنے بچوں کو لانا چاہیے، تاکہ یہ سیلف ڈیفینس میں، تاکہ مضبوط ہوں. نیو یارک گیا تو ایک ساتھی آئے، انہوں نے کہا کہ میرا بیٹا جو ہے وہ بچے سے ملایا انہوں نے، تو جب وہ بچے سے 14-15 سال کا تھا، حفظ کر رہا تھا، تو جب چلا گیا تو میں نے والد سے پوچھ کہا کہ لگتا ہے کہ اسکرین بہت دیکھتا ہے، بہت زیادہ ٹائم موبائل پہ ٹی وی پہ لگاتا ہے. کہتے ہیں ہاں آپ کو کیسے پتا؟ میں کہا لڑکوں کی طرح چل نہیں رہا تھا، 15 سال کے بچے کو مردوں کی طرح لڑکے کی طرح چلنا چاہیے. یہ اس کے چلنے کا اسٹائل بتا رہا تھا کہ اس یہ بیٹھا رہتا ہے کہیں، اور بس ہاتھ اس کے کسی اور چیز میں استعمال ہوتے، کس میں؟ اسکرین میں، اور وہ جوائے اسٹک میں اور پلے اسٹیشن میں. تو یہ اس پھر میں نے ان سے کہا کہ آپ ایسا کریں، آپ خود بھی جم جائیں اور سارے بچوں کو لے کے جائیں، تاکہ پورے گھر کا ماحول بنے کہ آپ فزیکل ایکسرسائز کریں اور ایکٹیو ہیں. دوسری حدیث، ابھی قال حدثنا محمد بن ابی عمر قال حدثنا سفیان بن عیین عن یزید ابن خصیفۃ عن السائب ابن یزید ان رسول اللہ صلی اللہ علیہ وسلم کان رسول اللہ صلی اللہ علیہ وسلم کان علیہ یوم احد درعانی قد ظاہر بینہما. سائب بن یزید فرماتے ہیں کہ آپ علیہ السلام کے بدن مبارک پر جنگ احد میں دو زرہیں تھیں جن کو اوپر نیچے پہن رکھا تھا. تو ایک بات تو یہ صاحب کہ جو توکل ہے وہ اس کے خلاف یہ بات نہیں تھی جو آپ علیہ السلام نے کیا، بلکہ یہ اسباب کے درجے میں تھا. اور صوفیہ کے یہاں ایک کہتے ہیں کہ کمال السلوک یہ کہ انسان اپنی ابتدا میں چلا جائے. جب انسان نیا نیا دین میں آتا ہے تو بعض کا جوش بہت زیادہ ہوتا ہے، تو وہ صرف ان چند چیزوں کو دین کا حصہ سمجھتا ہے. اس کو ہم کہتے ہیں کہ صوفی پرو میکس، ایپل کا ہے نا پرو میکس، وہ سمجھتا ہے کہ یہ دین ہے، لیکن وہ ہوتا نہیں ہے دین. وہ بعض اوقات اپنے گھر والوں کے حقوق مار کر سمجھواتے ہیں میں دین پر عمل کر رہا ہوں، بعض اوقات جاب کے حقوق مار کر، وہاں پر معاہدہ کیا ہوا ہے کہ جاب آورز ہیں اس میں کہہ رہا میں چھوڑ کے دین کا کام کر رہا ہوں. تو وہ کمال السلوکی انسان ابتدائی حالت میں چلا جائے. ابتدائی حالت سے مراد یہ کہ وہ عام لوگوں کی طرح دکھتا ہو، جیسے نبی علیہ السلام اپنے صحابہ کے دوران پہچانے نہیں جاتے تھے، جب جو باہر سے بندہ آتا تھا انہیں سمجھ نہیں آتی تھی کہ ان میں سے نبی کون ہے، کہ ایسی سادگی سے زندگی گزارتے تھے، گھر والوں کے ساتھ رہتے تھے، صحابہ میں بیٹھ کے ہنسی مذاق کرتے تھے، ان سے ان کی دنیا کی باتیں بھی پوچھتے تھے. یا آگے آئے گی شمائل میں ایک حدیث، جب ہم کھانے کی باتیں کرتے تھے تو ہمارے سے اس والے سے بھی بات چیت کرتے تھے. تو جو بندہ مبتدی ہوتا ہے ابتدا میں، وہ صرف چند چیزوں کو سمجھتا ہے کہ عبادت ہے، لیکن جب وہ انتہا کو پہنچ جاتا ہے تو اسے سمجھ آ جاتا ہے کہ آج جو میں بھی گھر والوں کے ساتھ بیٹھا ہنسی مذاق کر رہا ہوں یہ بھی اللہ کے لیے کر رہا ہوں. اس کی نیت بدل جاتی ہے نا، احسان کا درجہ حاصل ہو جاتا ہے. ہر کام جو وہ کرتا ہے اس میں نیت ٹھیک کر لیتا ہے، جب نیت ٹھیک کر لیتا ہے ہر کام عبادت بن جاتا. اور اسی طرح آپ نے شاہ صاحب نے امت کو سکھانا تھا کہ کس طرح تمہیں جو ہے وہ ان چیزوں کے لیے تیار رہنا ہے. اور تیسرا یہ کہ قرآن کا حکم ہے، یا ایھا الذین آمنوا خذوا حذرکم فانفروا ثباتا ام انفروا جمیعا. مومنوں، جہاد کے لیے ہتھیار لے لیا کرو، پھر یا تو جماعت جماعت ہو کر نکلا کرو، سب اکٹھے کوچ کیا کرو. تو یہاں کیا کہا اللہ تعالیٰ نے کہ ہتھیار لے لیا کرو، یعنی اپنی تیاری پہلے سے رکھو، موقع آنے سے پہلے تیاری پکڑو، جب موقع آئے گا تو پھر کس طرح نکلو یہ بتایا. تو اس لیے یہ ساری چیزیں، یہ تو قرآن کا حکم ہے، تو نبی علیہ الصلوۃ والسلام سے زیادہ کون قرآن پر عمل کرنے والا. تو لہذا اس میں ہر طرح کی جو پروٹیکشن ہے وہ اس میں آ جاتی ہے. اب بعض لوگ سوال کرتے ہیں کہ دوائی پہ لے لیں یا دعا پہ لے کریں، تو اگر بیمار ہو جاتے ہیں تو دوائی بھی لیتے ہیں، تو اس نیت سے لیں کہ اللہ تعالیٰ نے ایک اپنے حبیب کے ذریعے میں بتایا کہ اسباب اختیار کرنے، اور دوسرا اس دوائی میں تاثیر بھی اللہ تعالیٰ ڈالیں گے. تو دوائی لیتے دعا کریں پہلے، یا اللہ مجھے شفا دے، اور اسباب کے درجے میں اس کو کھا لیں. اللہ تعالیٰ سے دعا اللہ ہمیں عمل کی توفیق عطا فرمائے. کسی کا کوئی سوال ہے تو وہ کر لے. اصل تو یہ کہ دفاع کے لیے انسان جو بھی اس زمانے کا مروجہ اسلحہ ہوگا وہ اگر ملکی قانون بھی اس کی اجازت دیتا ہے تو وہاں پر رکھیں. سیلف ڈیفنس سنت ہے اس کو آپ یوں کہیں. لیکن شوق میں سے اور محبت میں بعض لوگ تلوار رکھتے بھی ہیں کہ اس سے یاد تازہ ہوتی ہے اس کی, نبی علیہ السلام کی, صحابہ کی, تو بالکل کرنا چاہیے, بالکل کرنا چاہیے. لیکن تلوار وہی بات ہے کہ چلا جو بھی چیز رکھیں وہ چلانی بھی آنی چاہیے نا, ورنہ عین موقع پر پھر مسئلہ ہو جاتا ہے. انہوں نے سوال یہ کیا ہے کہ کریڈٹ کارڈ کے جو پوائنٹس کی میں نے بات کی تو کیا وہ اسباب کے درجے میں نہیں آتی بات. میں نے اس میں وضاحت کی تھی یہ نقطے کہ کیونکہ اس کا جو معاہدہ ہے جو ہم کریڈٹ کارڈ کا کرتے ہیں وہ معاہدہ فی نفسی غلط ہے, کہ میں اگر میں معاہدہ میں اس کا معاہدہ کر رہا ہوں, سائن جب میں کرتا ہوں کہ اگر میں نے فلانی تاریخ تک رقم ادا نہ کی تو میں سود دوں گا, چاہے میں ٹائم پہ ادا کر دوں, چاہے میں ٹائم پہ ادا کر دوں, میری نیت یہ ہے, لیکن معاہدے پہ سائن تو کر لی. تو ایک ہے اس کا ضرورت کا درجہ کہ اس ملک میں رہتے ہوئے, تو وہ تو ہے نا. اسی لیے چونکہ ہر چیز میں بنیاد دیکھی جاتی ہے کہ معاہدہ کیا ہے. اگر معاہدہ وہ کیا ہے تو اس لیے میں نے کہا بعض ایک ہے کہ انسان کو ضرورت تھی کریڈٹ کارڈ کی, اس نے لے لیا جو ضرورت کے درجے میں, اور پھر پوائنٹس آ رہے ہیں اس کو بھی استعمال کر رہا ہے, یہ ایک بات ہے. دوسرا سینیریو یہ ہے اس کے پاس پہلے سے کریڈٹ کارڈ ہے, صرف ایک آفر آئی ہے کہ نئے پوائنٹس مزید لے لو, اور اس نئے پوائنٹس کو لینے کے لیے اس نے جو معاہدہ کرنا ہے وہ معاہدہ صحیح نہیں ہے, وہ معاہدہ صحیح نہیں ہے, یہ بات میں کر رہا ہوں. وہ معاہدہ جب اگر ٹھیک ہو تو پھر وہ دس, وہ تو اسباب کے درجے میں ہے, بالکل ٹھیک کہہ رہے. جس طرح بعض اوقات پاکستان میں یہ ہوتا ہے کہ بہت سارے جو آج کل غیر سودی بینک ہیں ان میں ڈیبٹ کارڈ پہ آفرز آتی ہیں, تو کوئی بندہ ڈیبٹ کارڈ کسی کمپنی کا کھلوا لیتا ہے اور نیا اکاؤنٹ کھلواتا ہے کہ اس کو فلانے ریسٹورینٹ میں جاؤں گا ڈسکاؤنٹ مل جائے گا. تو یہ اسباب تو کا درجہ, لیکن معاہدہ بھی ٹھیک ہے اس میں, اس میں معاہدے میں گڑبڑ نہیں ہے. تو ایک ہے ضرورت کا درجہ, وہ تو پورا ہو گیا, اس کے اوپر پوائنٹس کی خاطر ایک ہر تھوڑے سے میں نیا کارڈ. تو میں نے دوبارہ کہا کہ ایک ہے اس کا شرعی مسئلہ پہلو, ایک ہے اس کا میں نے آپ کہا کہ کمال اور احسان کا پہلو, کہ انسان کی امید اس پوائنٹس پر بھی نہیں ہونی چاہیے. کیونکہ جو طریقہ ہے اصلی وہ تو یہ ہے کہ انسان کام کرے, محنت کرے, اور پھر اللہ پر چھوڑ دے کہ اللہ تعالیٰ کیسے مجھے رزق ادا کرتے ہیں. لیکن جہاں معاہدہ غلط ہے اپنے اصل میں, کہ میں کیونکہ انسان کو نہیں پتا کہ وہ بیمار ہو گیا, غافل ہو گیا, کچھ ہو گیا اور وہ مر گیا, اس کو کسی کو بتایا نہیں کہ میرا یہ والا کارڈ بھی تھا, اس پہ سود چڑھتا رہا, بعد میں اس کے خاندان والوں کو پے کرنا پڑے, تو یہ ساری چیزیں تو ساتھ جڑی ہوئی ہیں. تو معاہدہ فی نفسی ہی اس کی معاہدہ ٹھیک نہیں ہے. ضرورت کے درجے میں اس کی اجازت علماء نے دی ہے کہ ایک قد بنا لے, لیکن دس دس اکٹھے کرنا صرف پوائنٹس کے چکر میں, تو اس یہ میری مراد تھی. اور اگین اسباب جو بھی ہم اختیار کریں, اسباب تو اختیار کریں گے, نظر اللہ پر ہو, اسباب اختیار کر کے نظر مسبب الاسباب پر ہو, یہ کمال احسان کا درجہ ہے کہ جو بھی انسان کام کرے وہ نظر اس کی اللہ پر ہو, نظر اللہ پر ہو کہ اللہ تعالیٰ مجھے دیں گے. جو کام نوکری کرتا ہے, وہ جاب کرتا ہے یا کاروبار کرتا ہے, اس کی نظر اس پر ہو کہ اللہ مجھے رزق دیتے ہیں, اللہ تعالیٰ ہی برکت ڈالتے ہیں. نماز جی اس کی بہت لمبی تفصیلات ہیں رہن کے جو باب ہے نا, کہ اس میں جو رہن آپ رکھتے ہیں کسی سے اس کو استعمال نہیں کر سکتے عموماً, البتہ اس میں بھی تفصیلات ہیں کہ اس میں حتیٰ کہ اس قدر تفصیلات ہیں کہ اگر جانور جیسے مثال کے طور پر اس زمانے میں رہن رکھے جاتے تھے وہ تو جانور کا دودھ دھونا یہ ساری چیزیں, تو بہت لمبی اس کی تفصیل ہے, پورا ایک اس کے لیے الگ دن چاہیے رہن کے باب کے لیے. دعا اللہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے. الحمدللہ رب العالمین والصلاۃ والسلام علی رسول الکریم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. رب اغفر وارحم انت خیر الراحمین. لا الہ الا انت سبحانک انا کنا من الظالمین. اللہم اعنا علی ذکرک وشکرک حسن عبادتک. یا اللہ ہم نے جو پڑھا اس کو اپنی بارگاہ میں قبول فرما لیجئے. نبی علیہ الصلوۃ والسلام کی محبت ہمیں عطا فرما دیجئے. یا اللہ علیہ الصلوۃ والسلام کے طریقوں کو اپنی زندگی میں اپنانے کی توفیق عطا فرما دیجئے. یا اللہ یا اللہ یا اللہ نبی علیہ الصلوۃ والسلام کے مشن کو اپنانے والا بنا دیجئے. یا اللہ جتنے آپ کے نبی کے اسلام کے دشمن ہیں یا اللہ آپ ان کے لیے خود ہی کافی ہو جائیے. یا اللہ مسلمانوں کو جس درجے میں جہاں جہاں اسباب اختیار کرنے چاہیے ہمیں اسباب اختیار کرنے کی توفیق عطا فرما, اور اس کے بعد آپ کی ذات پر کامل توکل عطا فرما. اور یا اللہ پھر اپنی طرف سے آپ ہمیں جو اپنی نصرت ہے وہ عطا فرمائیے یا اللہ, اور ہمیں دنیا و آخرت میں سرخرو فرمائیے. یا اللہ دنیا میں ایک ایک لمحہ آپ کی رضا کے مطابق گزر جائے. یا اللہ جب موت آئے تو زبان پہ کلمہ جاری ہو لا الہ الا اللہ محمد رسول اللہ, وصلی اللہ تعالیٰ علی خیر خلقہ محمد وعلی آلہ وصحابہ اجمعین برحمتک یا ارحم الراحمین.